सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
अहिंसा, करुणा र मैत्री बौद्ध दर्शनका आधार हुन्। भगवान गौतम बुद्ध भन्नुहुन्छ, अतृप्त चाहनाले दुःखको उत्पादन गर्छ, इच्छालाई बुझ्नु नै मुक्ति हो। नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा हार्दिक स्वागत छ।
आजको नागरिक शिक्षा विशेष कार्यक्रममा विश्व इतिहासका दुई महान व्यक्तित्व भगवान गौतम बुद्ध र महात्मा गान्धीका विचार र नागरिक जीवनका महत्त्वपूर्ण पाठबारे चर्चा गर्नेछौँ। प्रिय श्रोताहरू, समाजलाई सभ्य, शान्त र समुन्नत बनाउन केवल कानुन मात्र पर्याप्त हुँदैन, त्यसका लागि जिम्मेवार, अनुशासित र नैतिक नागरिकको आवश्यकता पर्दछ। यही सन्दर्भमा भगवान गौतम बुद्ध र महात्मा गान्धीका विचार आज पनि अत्यन्त सान्दर्भिक छन्। भगवान गौतम बुद्धले करिब 2500 वर्ष अघि मानव जीवनमा शान्ति, करुणा, मैत्री र अहिंसाको मार्ग देखाउनुभयो। उहाँले भन्नुभएको थियो, घृणाले घृणाको अन्त्य हुँदैन, प्रेमले मात्र घृणाको अन्त्य हुन्छ। यो सन्देश आजको नागरिक शिक्षाको मूल आधार बन्न सक्छ। समाजमा विचार फरक हुन सक्छन्, मतभेद हुन सक्छ, तर एक अर्काप्रति सम्मान र सहिष्णुता राख्नु प्रत्येक नागरिकको कर्तव्य हो। बुद्धले मानिसलाई सत्य बोल्न, चोरी नगर्न, हिंसा नगर्न, नशालु पदार्थबाट टाढा रहन र नैतिक जीवन बिताउन प्रेरित गर्नुभयो। यदि नागरिकहरूले यी शिक्षालाई व्यवहारमा उतार्न सके भने समाजमा अपराध, हिंसा र द्वन्द्व स्वतः घट्दै जान्छन्। नागरिक शिक्षा पनि यही भन्छ, अधिकारसँगै कर्तव्यको पालना गर्नुपर्दछ। त्यसै गरी महात्मा गान्धीले सत्य, अहिंसा र नैतिक साहसलाई आफ्नो जीवनको आधार बनाउनु भएको थियो। उहाँले शक्तिशाली साम्राज्य विरुद्ध पनि हतियार होइन, सत्य र अहिंसाको मार्ग अपनाउनु भयो। गान्धीजीको विचारमा कुनै पनि समस्या संवाद, सहकार्य र शान्तिपूर्ण आन्दोलनबाट समाधान गर्न सकिन्छ। नागरिक शिक्षाले पनि यही सिकाउँछ कि लोकतान्त्रिक समाजमा आफ्ना माग र विचार व्यक्त गर्ने अधिकार सबैलाई छ, तर त्यो अभिव्यक्ति हिंसा, तोडफोड वा घृणाको माध्यमबाट होइन, शान्तिपूर्ण र जिम्मेवार तरिकाले हुनुपर्दछ। गान्धीजीको अहिंसावादी आन्दोलनले विश्वलाई यही पाठ सिकाएको छ। प्रिय श्रोताहरू, आजको समाजमा सामाजिक सञ्जाल, राजनीतिक प्रतिस्पर्धा र विभिन्न विचारका कारण कहिलेकाहीँ असहिष्णुता र द्वन्द्व देखिन्छ। यस्तो अवस्थामा भगवान गौतम बुद्धको करुणा र गान्धीजीको अहिंसाले हामीलाई सही बाटोमा डोर्याउन सक्छ। असहमति हुनु स्वाभाविक हो, तर असहमतिको सम्मान गर्नु सभ्य नागरिकको पहिचान हो। नागरिक शिक्षाले हामीलाई राष्ट्रप्रति जिम्मेवार बन्न, कानुनको सम्मान गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न, वातावरण जोगाउन र सामाजिक सद्भाव कायम राख्न प्रेरित गर्दछ। बुद्धको मैत्रीभाव र गान्धीको सत्य तथा अहिंसाको सिद्धान्तले यी सबै मूल्यलाई अझ बलियो बनाउँछ। यदि विद्यालय, परिवार र समुदायले यी आदर्शलाई व्यवहारमा उतार्न सके भने हामी असल नागरिक उत्पादन गर्न सक्षम हुनेछौँ। असल नागरिकबाट नै असल समाज र समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। भगवान गौतम बुद्धले सिकाउनु भएको करुणा, सहिष्णुता र शान्तिको मार्ग तथा महात्मा गान्धीले देखाउनु भएको सत्य र अहिंसाको बाटो आजको नागरिक शिक्षाको अमूल्य आधार हुन्। यी मूल्यलाई जीवनमा अपनाऊ, एक अर्काको सम्मान गरौँ, सामाजिक सद्भाव कायम राखौँ र जिम्मेवार नागरिक बनेर राष्ट्र निर्माणमा योगदान पुर्याउँ।
आजको आजको कार्यक्रममा बौद्ध दर्शन र नागरिक शिक्षाको सम्बन्धका बारेमा त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डाक्टर चन्द्रकला घिमिरेसँग संवाद गरेका छौँ।
कार्यक्रम नागरिक शिक्षामा हार्दिक स्वागत छ।
धन्यवाद छ, मेरो पनि नमस्कार छ सबै श्रोताहरूको लागि।
हजुर, यो बौद्ध दर्शन के हो र यसका मूल्य र आदर्शहरूको मानव जीवनमा के महत्व छ, यहीँबाटै कुराकानी सुरु गरौँ न।
धन्यवाद प्रश्नको लागि। बौद्ध दर्शन समग्रमा भन्नु पर्दाखेरि सब पापस्य अकरणम कुशलस्य उपसम्पदा सचित्त परियोदपनम एतम बुद्धानुशासनम भन्छौँ होइन, सबै किसिमका पापहरू नगर्ने अनि सबै किसिमका कुशल कर्महरू गर्ने, चित्तलाई शुद्ध राख्ने, यो चाहिँ बुद्धको अनुशासन हो भनेर एक वाक्यमा भन्नु पर्दा हामी यसरी भन्ने गर्छौँ। बुद्धको शिक्षा नैतिकता, करुणा र अहिंसासँग रिलेटेड छ। यो आधारभूत तहमा चाहिँ सम्पूर्ण सत्त्वहरू अथवा भनौँ मानवहरूको चाहिँ नैतिकताको कुरा गर्छौँ र सम्पूर्ण जीव जगतप्रति करुणाको भाव राख्छौँ र सम्पूर्ण जीव जगतप्रति अहिंसाको भाव राख्छौँ र यही अनुसार काय वाक चित्त मन वचन र कर्म यो तिनै किसिमको हाम्रो जति पनि क्रियाकलाप हुन्छ त्यो चाहिँ नैतिकतासँग, करुणासँग र अहिंसासँग जोडेर त्यो किसिमको व्यवहार गर्नु नै बुद्ध धर्मको चाहिँ सार हो मुख्य रूपमा भन्नुपर्दा। नैतिकताको कुरा गर्दाखेरि हामी विभिन्न तहबाट व्याख्या विश्लेषण गर्न सकिन्छ। पञ्चशीलको कुरा गर्छौँ, चोरी नगर्नु, हत्या नगर्नु, व्यभिचार नगर्नु, झुटो नबोल्नु र मादक पदार्थ लागु पदार्थहरू चाहिँ सेवन नगर्नु, यी पाँचवटा चाहिँ आधारभूत नैतिकताका नीतिहरू हुन्, यिनीहरू शील हुन् अथवा विनय हुन् र हामी जति पनि समाजमा चाहिँ समस्याहरू देख्छौँ यो सबैले चाहिँ नैतिक आचरण पालन नगरेको कारणले चाहिँ उत्पत्ति भएको र एक अर्कोप्रति चाहिँ करुणा भाव नराखेको कारणले चाहिँ द्वन्द्वको सिर्जना भएको, एकले अर्काको जीवनलाई, एकले अर्काको चाहिँ विचारलाई आदर नगरेको कारणले चाहिँ यो हिंसा भड्किएको, यो कुरा चाहिँ हामी समाजमा देख्न पाउँछौँ। यो कुरा चाहिँ बुद्ध धर्मको नैतिकता र बुद्ध धर्मको सिद्धान्तलाई पालन गरेको खण्डमा चाहिँ समाजमा यो किसिमका चाहिँ विदेशहरू अथवा यो किसिमको चाहिँ समस्याहरू कम हुँदै जान्छन्।
दर्शनको जुन व्याख्या गर्नुभयो जस्तो यसका यति उच्च आदर्शहरू छन् जो नैतिकता, करुणा, अहिंसा, व्यभिचार नगर्नु, जुन खालको एउटा नैतिक आचरणमा हामी बस्नुपर्छ भन्ने कुराहरू यसको जुन सन्देश छ, जुन आदर्श छ, त यो व्यावहारिक अभ्यासमा यस्ता आदर्शका कुराहरू घनीभूत रूपमा अप्नाउन नसक्नुमा के समस्या छ होला?
हाम्रो एक त बुद्ध जन्मेको देश भनेर बुद्धको आदर्शलाई चाहिँ एउटा कर्मकाण्डको रूपमा लिने प्रवृत्ति देखिन्छ। बुद्ध जयन्ती आउँदाखेरि हामी देख्छौँ लुम्बिनीदेखि काठमाडौँसम्मका विभिन्न विहार गुम्बाहरूमा चाहिँ यसका कार्यक्रमहरू हुन्छन् र यसलाई चाहिँ एउटा कर्मकाण्डी रूपमा चाहिँ प्रस्तुत गरेको देख्छु मैले। तर बुद्धको शिक्षालाई बुद्ध जन्मेको देशमा चाहिँ समाजमा चाहिँ त्यति लागू गर्नलाई चाहिँ सबै जिम्मेवार तहबाट प्रयास गरेको देखिँदैन, किनभने बुद्धको दर्शनले कुनै पनि धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय विविध क्याटेगोरीमा राखेर यस्तो विभेद गर्दैन। यसले आम मान्छेहरूको चाहिँ संरक्षण, आम मान्छेहरूको विचारको संरक्षण, आम मान्छेहरूको जीवनको सुरक्षा, आम यो चराचर जगतको एवं वातावरण, वनस्पति, प्राणीहरू सम्पूर्णको चाहिँ कल्याणको कामना, सबैप्रति चाहिँ करुणा भाव राख्ने कामना गर्छ र यो सबै जति पनि हामी पृथ्वीमा छौँ अथवा यो चाहिँ युनिभर्समा छौँ एक अर्कामा चाहिँ सबै चाहिँ अन्योन्याश्रित छौँ, हामी एक अर्कोसँग चाहिँ सम्बन्धित छौँ। एउटै वस्तुको छुट्टै आइडेन्टिटी कहिले पनि हुन सक्दैन, हामी एक अर्कोमा निर्भर छौँ भन्ने कुरा चाहिँ जबसम्म एक अर्कालाई चाहिँ रेस्पेक्ट गरिँदैन, एक अर्काको चाहिँ अस्तित्व मानिँदैन, आधारभूत नैतिक नियमहरू चाहिँ एक अर्कोमा चाहिँ पालन गरिँदैन, तब चाहिँ समाजमा द्वन्द्व हुने हो। त्यस कारणले चाहिँ हामीले सामाजिकीकरण गर्ने तहदेखि नै खास गरी समाजमा चाहिँ जति पनि नैतिक आचरणहरू पालन गर्ने समाज विकसित हुँदै जान्छ त्यति त्यति हामी एक अर्काप्रति चाहिँ करुणा भाव, एक अर्काप्रति प्रेम भावमा चाहिँ बाँच्न पाउँछौँ। यो चाहिँ हामीले स्कुल तहदेखि नै, यो आधारभूत तहदेखि नै बुद्धका शिक्षाहरूलाई चाहिँ कुनै न कुनै रूपमा चाहिँ उहाँहरूको टेक्स्टमा राख्न सकेको खण्डमा, उहाँहरूलाई चाहिँ औपचारिक शिक्षा दिन सकेको खण्डमा समाजलाई चाहिँ कसरी समभावमा ल्याउन सकिन्छ, कसरी समाजमा चाहिँ मिलेर बस्न सकिन्छ, द्वन्द्वको समाधान कसरी गर्न सकिन्छ, होइन, यस्तो कुराहरू चाहिँ समाजमा चाहिँ सम्बन्धित निकायहरूले चाहिँ इन्जेक्ट गर्नलाई चाहिँ अलिकति ढिलो भइसकेको अवस्था छ। त्यस कारणले चाहिँ समाज अहिले हाम्रो एकदमै उच्छृङ्खल बनिसकेको छ, एकदमै भौतिक सम्पत्ति जीवनहरूको चाहिँ क्षति गर्न पनि पछि नपर्ने अवस्था जुन अहिले हाम्रो सिर्जना भइराखेको छ। हाम्रो एउटा कारण चाहिँ नागरिकहरूलाई चाहिँ हामीले जिम्मेवार बनाउन सकिएन, होइन, सबैको चाहिँ संरक्षण गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बुझाउन सकिएन भन्ने चाहिँ मलाई लाग्छ।
हजुर, यस्ता बौद्ध दर्शनले जुन सिद्धान्तहरू छन् ती सिद्धान्तहरूको व्यावहारिक कार्यान्वयनमा यदि सबै दृढताका साथ अगाडि बढ्ने हो भनेदेखि सामाजिक द्वन्द्व तनावको जुन स्थिति छ, जुन अधैर्यता छ, जुन खालको प्रतिस्पर्धा र भागदौड छ, यसबाट हामीले केही हदसम्म राहत प्राप्त गर्न सकिने कुराहरू त यो यसको आदर्श र मर्ममा समाहित भएका कुराहरू नै भए। जस्तो अब यो दर्शनको जुन सम्यक दृष्टि र सम्यक कर्मलाई हामीले महत्त्वका साथ अङ्गीकार गर्न नसक्दाखेरि यी खालका समस्याहरू उत्पन्न भएका हुन्। यदि भनेदेखि अब हामीले सम्यक दृष्टि र सम्यक कर्मलाई चाहिँ कसरी आफ्नो जीवनमा आत्मसात गर्न सक्छौँ?
यो चाहिँ कस्तो छ भने बुद्ध धर्मले चाहिँ के भन्छ भने यसका चार आर्य सत्यहरू छन्। यो आर्य सत्य किन भनिएको भन्दाखेरि यिनीहरू कालान्तरसँगमा पनि यो कुरा जस्ताको तस्तै रहिराख्छ। त्यो मध्ये पहिलो सत्य छ दुःख सत्य हो। दुःख सत्य भनेको यो संसारमा चाहिँ दुःख छ भन्ने हो। अब हामीले हेर्दाखेरि चाहिँ यो दुःखलाई पनि एकदम गहन तरिकाबाट विश्लेषण गरेर बुद्ध धर्ममा व्याख्या गरिएको छ। तपाईँले भने जस्तै कुनै कुरा पनि यो संसारमा हुन सक्दैन। अब तपाईँ जन्मनुपर्छ मर्नुपर्छ भनेको जस्तो हुँदैन। तपाईँको प्रिय लाग्ने चिजहरू छुट्न सक्छन्, अप्रिय लाग्ने चिजहरू चाहिँ तपाईँको सम्पर्कमा आउन सक्छन्, होइन। त्यस कारणले चाहिँ यो अवस्थालाई बुझ्न सकेको खण्डमा चाहिँ यतिकै पनि त्यो अवस्था चाहिँ अवबोध गर्न सकेको खण्डमा चाहिँ समस्याहरू यतिकै निराकरण हुन सक्छन्। र दोस्रो कुरा चाहिँ द्वन्द्वहरूको दुःखको चाहिँ कारण छ, यसलाई निवारण पनि गर्न सकिन्छ र निवारण कसरी गर्ने भन्ने हिसाबमा चाहिँ 1, 2, 3, 4 यसरी चाहिँ 8 चाहिँ आर्य अष्टाङ्गिक मार्ग भनेर यसलाई पनि नोबल एट फुल पाथ भनेर यसरी बुद्धको चाहिँ बेसिक दर्शनमा चाहिँ व्याख्या गरिएको छ। र यो आर्य अष्टाङ्गिक मार्ग मध्ये चाहिँ सबैभन्दा सम्यक दृष्टिकोण भनेको तपाईँले के बन्ने, के गर्ने, के गर्न हुने, के गर्न नहुने, कोसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा चाहिँ असल र खराब चाहिँ छुट्याउन सक्ने एउटा ज्ञान हो यो। जबसम्म मान्छेले के असल हो र के खराब हो, मैले के गर्न हुन्छ के गर्न हुँदैन, मैले के खान हुन्छ मैले के खान हुँदैन, अनि यो समाजको लागि चाहिँ मैले के दिन सक्छु, एउटा दृष्टिकोण बनाउन सक्दैन, तब उसले गर्ने कामहरू चाहिँ सही बाटोमा नलाग्न पनि सक्छ। त्यस कारणले चाहिँ सम्यक दृष्टिकोण भनेको यो एक किसिमको ज्ञान हो, यो प्रज्ञा हो, अन्तस्करबाट निस्किने ज्ञान हो, जसले सम्पूर्ण सत्व प्राणीहरूको कल्याणको लागि र सबैप्रति करुणा भाव राख्न सक्नुहुन्छ। त्यसपछि बल्ल कायवाका चित्त, होइन, मन वचन र कर्मले गर्ने कामहरू चाहिँ गर्न प्रेरित हुन्छ। त्यस कारणले सम्यक दृष्टिकोण राख्नु यो चाहिँ आर्य अष्टाङ्गिक मार्गको चाहिँ सबैभन्दा पहिलो चाहिँ शर्त हो यो। यो दृष्टिकोण सही भएपछि मात्रै तपाईँले अब सांसारिक जीवनमा जीवन निर्वाह गर्नको लागि हामीले विभिन्न कामहरू गर्न पर्यो, कमाउन पर्यो, होइन, परिवारहरू पाल्न पर्यो, देश समाज राष्ट्र अन्तर्राष्ट्र सबैको चाहिँ एउटा चेतनशील प्राणी मान्छे भएको हुनाले सबैको जिम्मेवारी चाहिँ मान्छेसँग छ। आजीविका जीवनचर्या त चलाउन पर्यो नि, जन्मेदेखि मरण उपरान्तसम्म चाहिँ हामीले केही न केही कामहरू गरिराखेका हुन्छौँ र त्यो कामहरू चाहिँ सम्यक हुन पर्यो। सम्यकको अर्थ हो शुद्ध, राम्रो, र यो सम्यक कर्मको अर्थ हो सम्पूर्ण सत्व जगतहरूको लागि चाहिँ कल्याण हुने काम गर्न पर्यो। यसमा चाहिँ जस्तो सम्यक आजीविकामा चाहिँ हात हतियारको व्यापार नगर्नु, मध्यमांसहरूको व्यापार नगर्नु। हतियारको व्यापार चाहिँ हतियार भनेको अल्टिमेटली चाहिँ मार्नको लागि बनाइन्छ, जुन बुद्ध धर्मको चाहिँ अगेन्स्टको कुरा हो। अनि मान्छेको व्यापार नगर्नु भन्ने छ यहाँनिर, होइन? कति कम्पनीहरू खोलिरहेछन् यहाँनिर, मेन पावर फलानेतिर पठाउने, हुन त यो लिगल होला, तर चाहिँ आफ्नै देशभित्र लगाउन पर्थ्यो नि त त्यो मान्छेहरूलाई। विद्यार्थीहरूलाई कन्सल्टेन्सी खोजेर बाहिर पठाउने, श्रमिकहरूलाई चाहिँ कन्सल्टेन्सी खोली खोलिकन बाहिर पठाउने, होइन? यस्तो चिजहरू नगर्ने भन्छ बुद्धिज्मले चाहिँ। जो मान्छेहरू बाहिर जान्छन् उसको त यतातिर फ्यामिलीहरू बर्बाद भइरहेको हुन्छ, होइन? उसको चाहिँ सोसल रेस्पोन्सिबिलिटीहरू चाहिँ यता गर्न नपाइरहेको अवस्था हुन्छ। त्यस कारणले चाहिँ यसका चाहिँ विविध आयामहरूमा चाहिँ समाजलाई चाहिँ क्षति पुगिरहेको हुन्छ। त्यस कारणले चाहिँ यस्तो मात्रै काम गर्नु पर्यो, आदि कल्याणम, मध्य कल्याणम, पर्यावरण कल्याणम भन्छ के। अहिले पनि सबैको कल्याण होस्, पछि पनि सबैको कल्याण होस्, सम्पूर्ण जगतको कल्याण हुने मात्रै काम गर्ने भन्ने चाहिँ यो सम्यक आजीविका होस् पूर्ण तरिकाले चाहिँ मैले के गर्दैछु भन्ने कुरा चाहिँ विचार गरेर सम्पूर्ण जगतलाई चाहिँ कल्याण हुने खालको काम गर्ने भन्ने चाहिँ सम्यक आजीविका हो।
हजुर, जुन दर्शन छ, जुन शिक्षा हामीले ग्रहण गर्छौँ, जुन असल मार्गतिर हामी प्रेरित हुनका लागि जे गर्नुपर्ने हो त्यो हामीले बुझेका छौँ, तर हाम्रा व्यवहारहरू उल्टोतिर गइराखेका छन् भनेदेखि त्यो व्यवहार र सिद्धान्तलाई सही गतिमा अगाडि बढाउनको निमित्त के गर्नुपर्छ? हामी आम नागरिकहरूमा त्यो चेतनाको प्रवाह कसरी गर्न सकिएला?
बुद्धले के भनेका छन् भने तपाईँको शील समाधि प्रज्ञा, जति धेरै कुरा गरे पनि यो तिनवटा कुरामा गएर विषयवस्तु केन्द्रित हुन्छ। जबसम्म सही आचरण हुँदैन तबसम्म चाहिँ मन शान्त हुन सक्दैन, जबसम्म मन शान्त हुँदैन तबसम्म चाहिँ ज्ञान प्राप्त हुँदैन। त्यस कारणले चाहिँ यो भड्किरहेको विषयवस्तुहरूलाई चाहिँ बुद्ध धर्मको एउटा चाहिँ श्रुतमय भनौँ न भनेर मात्रै त सुनेर मात्रै हुँदैन कि, बुद्ध धर्ममा चाहिँ साधना गर्नुपर्ने कुरा चाहिँ अनिवार्य रहन्छ। अब हामी विश्वविद्यालय तहमै त्यो कुरामा चाहिँ एकदमै पछाडि छौँ। ह्युमन सिभिलाइजेसन, मान्छेलाई कसरी सभ्य बनाउने भन्ने कुरामा चाहिँ खर्च गर्न चाहिँ बेकारको कुरा लाग्छ, किनकि हामी एउटा बाटो बनाउन पनि नसक्ने अवस्थामा छौँ, आधारभूत आवश्यकताहरू पनि पुरा गरेका छैनौँ। त्यस कारणले चाहिँ हामीले यसरी समाजलाई चाहिँ रूपान्तरण गर्ने हो भने बौद्ध शिक्षालाई चाहिँ फर्मल र इन्फर्मल रूपमा पनि हामी समाजमा लग्न सक्छौँ। अर्को कुरा चाहिँ बुद्ध धर्ममा मैले के गरेँ, मैले के गरिनँ भनेर सेल्फ रिफ्लेक्सन, आफूले गरेका क्रियाकलापहरूको चाहिँ आफैले मूल्याङ्कन गर्ने जुन ध्यानको विधिबाट गर्न सकिन्छ, मैले के गरिरहेको छु भनेर चाहिँ सो मूल्याङ्कन अध्ययन गर्न सक्ने विधिहरू यहाँनिर, त्यस्तो विधिहरू चाहिँ कम्तीमा सानैदेखिको समाजमा चाहिँ लागू गर्न पर्ने विभिन्न कार्यक्रमहरू मार्फत, आगजनी छ, होइन, कुटपिट छ, हत्या नै छ, बलात्कार छ, यस्ता चाहिँ सामाजिक विकृतिहरू जति छन्, सहिष्णुताको कुरा छ, समानताको कुरा छ, आदरको कुरा छ, हामी गुरुहरूलाई, पूर्वजहरूलाई, मित्रहरूलाई, सन्तानहरूलाई र सम्पूर्ण सत्तो जगतका चाहिँ इभन किरा फट्याङ्ग्रा वनस्पतिहरूदेखि सम्पूर्ण चिजहरूलाई चाहिँ कसरी यिनीहरू हामी इन्टरडिपेन्डेन्ट छौँ, हामी एक्लै चाहिँ यो दुनियाँमा बाँच्न सक्दैनौँ, सबैको हामीलाई चाहिँ सर सहयोग चाहिन्छ भन्ने कुरा चाहिँ थ्योरीले मात्र पुग्दैन। थ्योरीको कुरा त मान्छेले एक दिन सुन्छ अनि अर्को दिनमा चाहिँ बिर्सिन्छ। जबसम्म मान्छेले आफै साधना गर्दैन, आफै प्र्याक्टिस गर्दैन, तबसम्म चाहिँ त्यो चाहिँ प्रज्ञाको रूपमा चाहिँ आउन सक्दैन। त्यस कारणले चाहिँ थ्योरी प्लस प्र्याक्टिस दुवै कुरालाई चाहिँ महत्त्वपूर्ण छ। बुद्ध धर्ममा यस्तो छ कि सम्पूर्ण मान्छेहरूलाई चाहिँ कुन तहको मान्छेलाई चाहिँ कसरी हामीले कन्भिन्स गर्न सकिन्छ भन्ने कुरा पनि तिन तहको क्याटेगोराइजेसन गरेर त्यो प्रत्येक मान्छेहरूलाई चाहिँ कस्तो खालको शिक्षा दिने भन्ने खालको चाहिँ यस्तो विधि विधानहरूको पनि व्यवस्था गरेको पाइन्छ।
हजुर, जस्तो अब यो हाम्रो व्यक्तिगत अनुशासनका कुराहरू, आत्मजागरणका कुराहरू र सचेत व्यवहार अवलम्बन गर्ने कुराहरूमा बौद्ध दर्शन र नागरिक शिक्षाका दृष्टिकोणहरूका बिचमा के कस्तो समानता अथवा भिन्नता छ, अथवा त्यस्ता कुराहरूलाई नागरिक शिक्षामा अझ ग्रहण योग्य र अझ प्रसार योग्य रूपमा अगाडि बढाउनको निमित्त के गर्न सकिएला, यहाँको के सुझाव छ?
पर्फेक्सनको कुरा हुन्छ, पारमिताको। बुद्ध धर्मको जुन सैद्धान्तिक पक्ष छ त्यसलाई चाहिँ नागरिक जगतमा चाहिँ यसलाई सामाजिक सद्भावको रूपमा क्षमाशील हुने कुरा सबैभन्दा ठुलो कुरा हो। र जो मान्छेले क्षमा दिन सक्छ समाजमा चाहिँ त्यो विभेदको अवस्था आउँदैन। करुणाको कुरा छ, अहिंसाको कुरा छ, होइन, र विनयको कुरा पनि छ। किनकि आम मान्छेहरूले जब पञ्चशील नै भङ्ग हुन्छ त्यसपछि त्यहाँबाट रुट नै त्यहाँबाट निस्किन्छ, त्यहाँबाट चाहिँ समाज चाहिँ सही मार्गमा जान सक्दैन भन्ने चाहिँ मलाई लाग्छ। र व्यक्तिगत अनुशासनको कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण हो। बुद्ध धर्मले चाहिँ तपाईँ जति बेला पनि होसपूर्ण रहिराख्नुपर्छ भन्ने कुरामा चाहिँ फोकस गर्छ। तपाईँ होसमा भएको बेलामा चाहिँ तपाईँको बोली, मन, शरीरका क्रियाकलापहरू सही बाटोमा हुन्छन् भनेर बुद्ध धर्मले भन्छ, होइन। त्यस कारणले चाहिँ हामीले समाजसँग यसरी नै जोड्ने खालको गतिविधिहरू बनाउन पर्छ भन्ने मलाई लाग्छ।
जस्तो अब यो हाम्रो समाज नेपालको जुन स्वरूप छ, जुन चित्र छ, जो चाहिँ बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुजातीय यो खालको विविधता छ, यो विविधतालाई राष्ट्रिय एउटा शक्तिको रूपमा यसलाई स्थापित गर्नको निमित्त यसलाई चाहिँ नागरिक समाज होला अथवा प्रत्येक व्यक्ति होला, सरकार होला, सम्बन्धित विभिन्न सरकारवाला पक्षहरू होलान्, यिनीहरूले यो सम्यक दृष्टि र सम्यक कर्मका साथमा हाम्रो यो विविधतालाई एकतामा आबद्ध गर्दै अझ अगाडि प्रगति र अझ राम्रो, अझ विनयशील समाजको रूपमा रूपान्तरण गर्नको निमित्त हामी कसरी एकाकार भएर अगाडि बढ्न सक्छौँ, यो विविधताको बीचमा पनि राष्ट्रिय एकताको शक्तिका रूपमा हामी अगाडि बढ्नको निमित्त?
बुद्ध धर्मले कुनै पनि जाति, धर्म, वर्ण, लिङ्गको आधारमा, उमेरको आधारमा विभेद गर्दैन। एउटा दृष्टान्त लिन सकिन्छ। जब साक्यमुनि बुद्ध बनेर पहिलोचोटि कपिलवस्तु आए त्यति बेला उहाँले चाहिँ आफ्नो छोरा राहुल भन्दा पहिला एकजना चाहिँ नाई कपाल काट्नेलाई चाहिँ उहाँले पहिला प्रवज्ञा गर्नुभएको थियो। र उहाँले के भन्नुभएको थियो भन्दाखेरि मेरो छोरोलाई चाहिँ पहिला प्रवज्ञा गरेँ भने यो भिक्षु सङ्घमा चाहिँ सिनियर हुन्छ, त्यस कारणले आफ्नो छोरोलाई चाहिँ सिनियर बनायो भन्ने एउटा आक्षेप मलाई आउन सक्छ। अर्को कुरा चाहिँ मैले यो नाईलाई चाहिँ किन पहिला प्रवज्ञा दिँदैछु भने जातको आधारमा चाहिँ विभेद गर्नु हुँदैन, यसलाई चाहिँ मेरो छोरोले पनि उसलाई चाहिँ आदर गर्नुपर्छ भन्ने शिक्षा दिनको लागि चाहिँ मैले यसो गरेँ भनेर उहाँले भनेको कुरा चाहिँ हामी बौद्ध साहित्यमा पढ्न पाउँछौँ। र नेपालको सन्दर्भमा कुरा गर्दाखेरि नेपाल चाहिँ बहुभाषिक, बहुधार्मिक, बहुजातीय समाज छ। यो आफैमा एउटा विविध फुलबारी जस्तो हो। फुलबारीमा एउटै मात्रै फुल भयो भने राम्रो देखिँदैन, त्यहाँ चाहिँ धेरै रङहरू मिसियो भने, धेरै बासनाहरू मिसियो भने चाहिँ त्यो राम्रो हुन्छ। त्यस कारणले नेपालको समाज त्यो किसिमको एउटा चाहिँ रङ्गीचङ्गी फुलबारी जस्तो समाज हो। यहाँ चाहिँ यो सबैलाई चाहिँ धार्मिक सहिष्णुता अथवा चाहिँ धार्मिक सहिष्णुता भन्नै पर्दैन। मानवीय धर्म भनेको के हो भने तपाईँले मेरो आदर गर्ने, मैले तपाईँको आदर गरेँ भने सम्पूर्ण मान्छेहरूले अर्काको चाहिँ उमेर, अवस्था, शिक्षा, होइन, अब उसको चाहिँ रोजगारीको अवस्था, उसको जन्मको भूगोलको अवस्था, यी आदि विभिन्न विषयमा चाहिँ हामी विभेद गरौँ, होइन, त्यो विभेद गर्ने चाहिँ विषयहरू नै नष्ट गरेर यो सबै सत्व प्राणी हुन्, सबै मान्छेहरू जन्मिन्छन्, सबै सत्वहरू जन्मिन्छन् अनि सबै मर्छन्, यिनीहरू चाहिँ एकछिनको लागि यो पृथ्वीमा आएको हो। त्यस कारणले हामी सबै नै यहाँको चाहिँ पाहुना जस्तो हो र हामी सबै नै एक अर्को प्रति चाहिँ अन्योन्याश्रित छौँ भनेर जबसम्म समभावले हेर्न सकिँदैन, जबसम्म चाहिँ विभेद छैन भनेर एक अर्कालाई चाहिँ आदर गर्न सकिँदैन। एक अर्काको जीवनको आदर गर्ने हो नि, एक अर्काको चाहिँ विचारको आदर गर्ने हो। त्यस कारणले चाहिँ यो सबैलाई चाहिँ मिलाएर जाने भनेको चाहिँ मध्यमार्ग हो। तपाईँले मेरो पनि मान्नुपर्छ, मैले अर्काको पनि मान्नुपर्छ, मध्यमार्गको सिद्धान्त, सहिष्णुताको सिद्धान्त, उसको चाहिँ जीवन रक्षाको सिद्धान्त, अहिंसाको सिद्धान्त, पञ्चशीलको सिद्धान्त, यस्तो चाहिँ एकजनाले पालन गरेर भएन, यो सबैले चाहिँ त्यो गर्यो भने चोरी पनि हुँदैन, अरू विभेदहरू पनि हुँदैन र समाज चाहिँ अलिकति राम्रो रूपमा चाहिँ बिस्तारै रूपान्तरित हुँदै जान्छ।
कार्यक्रमको अन्त्यमा हामीले रेडियो नेपालबाट नागरिक शिक्षा भनेर कार्यक्रम साप्ताहिक रूपमा प्रसारण गरि नै राखेका छौँ र ज्ञानको प्रभाव गर्ने असल चरित्र असल व्यवहारहरू प्रत्येक व्यक्तिमा हुन सकोस्, सामाजिक सद्भावको अभिवृद्धि हुन सकोस्, सहअस्तित्व र सहिष्णुताको भावना जागृत हुन सकोस्, यी असल मान्यताहरू स्थापित हुन सकुन् प्रत्येक व्यक्तिमा, समाजमा र समाजमा एक खालको द्वन्द्व जुन छ त्यो द्वन्द्वको निवारण हुन सकोस् भन्ने उद्देश्यका साथमा नागरिक शिक्षा कार्यक्रम सञ्चालन गरेका छौँ। यहाँको सुझाव लिन चाहन्छु, यो नागरिक शिक्षा रेडियो कार्यक्रमले अझ बढी ज्ञानका कुराहरू प्रसार गर्नको निमित्त कसरी अगाडि बढ्दाखेरि उपयुक्त हुन सक्ला, यहाँको सुझाव छोटकरीमा।
यो एकदमै राम्रो, अब रेडियो नेपाल जस्तो पवित्र सञ्चार माध्यम हाम्रो पुरानो सञ्चार माध्यम पनि हो। रेडियो नेपाल भनेपछि चाहिँ सबैको मन मनमा बसेको एउटा चाहिँ सञ्चार माध्यम हो। नागरिक शिक्षा कार्यक्रमले एक किसिमले चाहिँ राष्ट्रिय स्तरकै संस्था भएको हुनाले शिक्षा नीतिमा पनि हाम्रो चाहिँ के खोट छ, किनकि हामीले उत्पादन गरेका हाम्रा बाल बालिकाहरूले किन आगो लगाउँदै हिँडे, किन चाहिँ मान्छेहरूलाई कुट्दै हिँडे, यस्तो समाज किन हुन पुग्यो भन्ने कुरा चाहिँ एउटा विज्ञहरू सहित एउटा पुनर्मूल्याङ्कन पनि यो चाहिँ गर्नुपर्ने जस्तो मैले देख्छु। सानैदेखि प्यारेन्ट्सले त उसको नङ काटेर हुर्कायो तर पे ब्याक गर्नुपर्छ भन्ने कुरा चाहिँ बच्चाहरूले चाहिँ बिर्सिए, हाम्रो चाहिँ दायित्व के हो भन्ने कुरा चाहिँ उनीहरूले बिर्सियो, आफ्नो अधिकार मात्रै खोजे, दायित्व चाहिँ बिर्सिए। त्यस कारणले चाहिँ समाजमा मान्छेहरूले चाहिँ आफ्नो अधिकार मात्रै खोजेर हुँदैन, उनले चाहिँ समाजको लागि के दायित्व दिने भन्ने कुरा चाहिँ त्यस्तो खालको कुराहरू पनि होस्। र सबैभन्दा कुरा चाहिँ कल्टिभेसन द माइन्ड अफ लभ, के प्रेम गर्न चाहिँ मान्छेहरूलाई चाहिँ सिकाउन पर्यो। यो करुणा भावहरू चाहिँ कसरी उत्पन्न हुन्छ भन्ने कुरा पनि त्यसमा मात्रै पनि तपाईँ कार्यक्रम गर्न सक्नुहुन्छ क्या, त्यसका पनि विधि प्रक्रियाहरू छन् बुद्धिज्ममा, त्यस्तो पनि देख्न पाइन्छ।
नागरिक शिक्षा कार्यक्रमको लागि यहाँले महत्त्वपूर्ण विचार राखिदिनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डाक्टर चन्द्रकला घिमिरेज्यू,
हवस् त आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। आउँदो साता पनि रोचक सामग्री सँगै रेडियो तरङ्गमा भेट्ने गरी छुट्टिन्छौ। प्राविधिक सहकर्मी सुलोचना वज्राचार्य सँगै संयोजक उद्धव सिंह च्वागडी, सञ्चालन सहकर्मी भानुभक्त खड्का र यो विमला राईलाई पनि बिदा दिनुहोस्। यहाँहरूको यो साता सुखद रहोस्। हवस् त नमस्कार।